यो आकाशवाणी खरसाङ हो। आरती ठकुरीबाट सुन्नुहोस् प्रादेशिक समाचार। शुरूमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले विगत धेरै शताब्दीहरूमा सोमनाथ मन्दिरमा हमलाहरू भए तापनि मन्दिर भारतीय सभ्यताको आत्माको जीवन्त उदाहरणको रूपमा स्थिर भएर उभिएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई जन्मदिनमा बधाई एवं शुभकामना दिँदै उहाँको सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्नुभएको छ। पश्चिम बंगालका भाजपा नेता शुभेन्दु अधिकारीले मुख्य चुनाव आयुक्त ज्ञानेश कुमारलाई पत्र लेखेर मुख्यमन्त्री ममता ब्यानर्जीको विशेष गहन पुनरीक्षण एसआईआरलाई रोक्ने अनुरोधसित सम्बन्धित झुटो दावीहरूलाई रद्द गरिदिनु भएको छ। नेपाल निर्वाचन आयोगले प्रतिनिधि सभाको चुनाव गराउनका लागि सबै जिल्लाहरूमा मुख्य रिटर्निङ अधिकारीहरू अनि रिटर्निङ अधिकारीहरूको नियुक्ति गरेको छ र सुकुना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्वावधानमा अनि युवा मामिला एवं खेलकुद विभाग जीटीएको सहयोगमा आजदेखि 19 संस्करणको सुकुना गोल्ड कप फुटबल टुर्नामेन्ट शुरू भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले विगत धेरै शताब्दीहरूमा सोमनाथ मन्दिरमा हमलाहरू भए तापनि मन्दिर भारतीय सभ्यताको आत्माको जीवन्त उदाहरणको रूपमा स्थिर भएर उभिएको बताउनु भएको छ। श्री मोदीले भन्नुभयो, यो वर्ष यसैले महत्वपूर्ण छ किनभने आजभन्दा 1000 वर्ष पूर्व विदेशी आक्रान्ताहरूद्वारा सोमनाथ मन्दिरमा पहिलोपल्ट हमला गरेको थियो। प्रधानमन्त्री सोमनाथ शब्द सुन्दा नै देशवासीहरूको मनमा अद्भुत साहस अनि गर्वको अनुभूति हुने गरेको बताउनुभयो। देशको शाश्वत परम्पराको प्रतीक सोमनाथ मन्दिर गुजरात राज्यको पश्चिमी तटीय इलाका प्रभास पाटन स्थित रहेको छ बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, सोमनाथ मन्दिरको कहानी एक कथा मात्र नरहेर भारत माताको अनगिनत सन्तानहरूको अटूट साहसको प्रतीक हो जसले देशको सभ्यता अनि संस्कृतिको रक्षा गरेका छन्। प्रधानमन्त्रीले स्मरण गराउनुभयो, वर्ष 1026 जनवरीमा सभ्यता अनि विश्वासको दृढ़ प्रतीक सोमनाथ मन्दिरमा मोहम्मद गजनीले पहिलोपल्ट बर्बर आक्रमण गरेका थिए। हजारौं वर्षपछि आज पनि यो मन्दिर शानको साथमा स्थिर छ किनभने यसको सुरक्षा अनि प्रतिष्ठामा अनगिनत प्रयास गरिएको श्री मोदीले बताउनुभयो। सोमनाथ मन्दिरको जीर्णोद्धारमा योगदान दिनेहरूको प्रयासहरूको सराहना गर्दै प्रधानमन्त्रीले भन्नुभयो, वर्ष 2026 अझ एउटा महत्वपूर्ण उपलब्धि प्राप्त गरेको छ जब जीर्णोद्धारपछि मन्दिर भक्तहरूका लागि खोलिएको 75 वर्ष पूरा हुनेछ। मई 1951 तत्कालीन राष्ट्रपति डाक्टर राजेन्द्र प्रसादको उपस्थितिमा जीर्णोद्धार गरिएको सोमनाथ मन्दिर एकपल्ट फेरि खोलिएको उहाँले बताउनुभयो। उहाँले अझ भन्नुभयो, स्वतन्त्रता प्राप्तिपछि सोमनाथको पुनर्निर्माणको दायित्व सरदार वल्लभभाइ पटेललाई सुम्पिएको थियो। उहाँले स्मरण गराउनुभयो, वर्ष 1947 दीपावलीको अवधि पटेलको सोमनाथ मन्दिरको यात्राले उहाँलाई अत्यन्त प्रभावित गरेको थियो जसको कारण उहाँले त्यसै स्थानमा मन्दिरको पुनर्निर्माण गर्ने निर्णय लिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, अतीतको आक्रमणकारी अब हावामा उडेको धूलो समान छ जसलाई केवल विनाशको लागि स्मरण गरिने भएको तर सोमनाथ आशाको गीत रहेको उहाँले बताउनुभयो जसले मानिसहरूलाई सिकाउँदछ कि घृणा अनि कट्टरता क्षणभरको लागि विनाश गर्न सक्छ तर राम्रो कार्यले दृढ़ विश्वास शाश्वत सृजन गर्न सक्छ। विश्वले भारतलाई आशा अनि सकारात्मकताको दृष्टिले हेरिरहेको उहाँले अझ बताउनुभयो।
सोमनाथ हमें यह बताता है कि घृणा और कट्टरता में विनाश की विकृत ताकत हो सकती है लेकिन आस्था में सृजन की शक्ति होती है। करोड़ों श्रद्धालुओं के लिए सोमनाथ आज भी आशा का अनंत नाद है। यह विश्वास का वह स्वर है जो टूटने के बाद भी उठने की प्रेरणा देता है। अगर 1000 साल पहले खंडित हुआ सोमनाथ मंदिर अपने पूरे वैभव के साथ फिर से खड़ा हो सकता है तो हम 1000 साल पहले का समृद्ध भारत भी बना सकते हैं। आइए इसी प्रेरणा के साथ हम आगे बढ़ते हैं।
प्रधानमन्त्री नरेन्द्र मोदीले आज पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई जन्मदिनमा बधाई एवं शुभकामना दिँदै उहाँको सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्नुभएको छ। प्रधानमन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पश्चिम बंगालकी मुख्यमन्त्री ममता दिदीलाई जन्मदिनको शुभकामना, म उहाँको सुस्वास्थ्य र दीर्घायुको लागि प्रार्थना गर्छु भनी लेख्नु भएको छ। उल्लेखनीय छ, मुख्यमन्त्री ममता ब्यानर्जीको जन्म 1955 आजकै दिन भएको थियो। उहाँले राज्यको पहिलो महिला मुख्यमन्त्री हुने गौरव राख्नुहुन्छ। उहाँले 20 मई 2011 यो पद सम्हाल्नु भएको हो। उहाँ अखिल भारतीय तृणमूल कांग्रेसका संस्थापक अनि अध्यक्ष पनि हुनुहुन्छ। मुख्यमन्त्री बन्नु अघि ब्यानर्जी 7 पटक लोकसभा सदस्य रहनु भएको थियो र रेलवे, कोइला खानी र मानव संसाधन विकास जस्ता क्याबिनेट पोर्टफोलियोहरू सम्हालिसक्नु भएको छ। पश्चिम बंगालका भाजपा नेता शुभेन्दु अधिकारीले मुख्य चुनाव आयुक्त ज्ञानेश कुमारलाई पत्र लेखेर मुख्यमन्त्री ममता ब्यानर्जीको विशेष गहन पुनरीक्षण एसआईआरलाई रोक्ने अनुरोधसित सम्बन्धित झूठो दावीहरूलाई रद्द गरिदिनु भएको छ। आफ्नो पत्रमा उहाँले भन्नुभएको छ, एसआईआर अभियानले तृणमूल कांग्रेसको फर्जी मतदाताहरू, दिवंगत मतदाताहरू अनि अवैध घुसपैटीहरूबारे उजागर गरिरहेको छ। श्री अधिकारीले भन्नुभयो, तृणमूल कांग्रेसले कथित रूपमा वर्षौंदेखि चुनावमा धाँधली गरेको छ। उहाँले अझ भन्नुभयो, यो स्पष्ट छ कि ममता ब्यानर्जी डराइरहेका छन् किनभने एसआईआर अभ्यासको कारण यस वर्षको चुनाव जित्ने उनको सपना पूरा हुने छैन। भाजपा नेताले ममता ब्यानर्जीका आरोपहरूलाई लोकतान्त्रिक प्रक्रियालाई बाधित गर्ने एक विफल प्रयास बताउनु भएको छ। श्री अधिकारीले ममता ब्यानर्जी सरकारको प्रशासनमाथि यस प्रक्रियालाई बाधित गर्ने प्रयास गरेको पनि आरोप लगाउनुभयो। व्यापक राष्ट्रव्यापी परामर्शपछि नै एसआईआर लागू गरिएको भाजपा नेताले अझ बताउनुभयो। यसमा पश्चिम बंगालमा मात्र 50,000 भन्दा अधिक बुथ स्तरीय अधिकारीहरू अनि मतदाता पंजीकरण अधिकारीहरूलाई व्यापक प्रशिक्षण मोड्यूल वितरित गरिएको छ। सिलगढ़ी सरकारी स्कूलहरूमा अतिरिक्त फीस असुलेको आरोपलाई लिएर शिक्षा विभागको डिपार्टमेन्ट अफ स्कूल एजुकेशन सिलगढ़ी कार्यालय परिसरमा हंगामा भएको छ। स्टुडेन्ट फेडरेशन अफ इण्डियाको आह्वानमा आज संगठनका कार्यकर्ता अनि समर्थकहरू डीआई कार्यालय घेराउ अभियानमा सामेल भए। एसएफआईको आरोप छ कि राज्य सरकारद्वारा सरकारी स्कूलहरूको निर्धारित फीस 240 रूपियाँ रहेको छ भने धेरै विद्यालयहरूमा अवैध रूपले 400 रूपियाँ, 500 रूपियाँ अनि केही विद्यालयहरूमा 600 रूपियाँ सम्म उठाइने गरिएको छ। यो अतिरिक्त राशि किन उठाइन्दैछ, कसको निर्देशनमा उठाइन्दैछ अनि यो पैसा कहाँ गइरहेको छ, यी प्रश्नहरूको जवाफको माग गर्दै एसएफआईले डीआई कार्यालय अघि प्रदर्शन गरे। प्रदर्शनको अवधि एसएफआई कार्यकर्ताहरूले नारेबाजी गर्दै शिक्षा विभाग विरूद्ध विरोध व्यक्त गरे। यसै सन्दर्भमा एसएफआई दार्जीलिङ जिल्ला सचिव अंकित देले राज्यभरिमै जबरजस्ती वसुलीको राज चलिरहेको बताउनु भएको छ। कालेबुङ जिल्लाको गोरुबथान खण्डमा आज भाजपाले आज आफ्नो गोरुबथान तथा निम पोखरेबुङ मण्डलका कार्यकर्ताका लागि आगामी विधानसभा चुनावलाई केन्द्र गरी एउटा कार्यशालाको आयोजन गर्यो। दार्जीलिङ जिल्ला भाजपा अध्यक्ष सञ्जीव लामा तथा सांसद राजु विष्टको कार्यशालामा विशेष उपस्थिति रहेको थियो।
जारी एसआर तथा आउने चुनावका लागि व्यापक जनसम्पर्क साथै बुथ स्तरमा पार्टी विस्तारबारे विशेष छलफल गरियो। भाजपा कार्यकर्ता प्रशिक्षण कार्यशाला पछि सांसद राजु विष्टले जलपाइगुडी जिल्लाको ओदलाबाड़ीमा एउटा पदयात्रा अनि परिवर्तन संकल्प सभा गर्नुभयो। यस सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री ममता ब्यानर्जीको टीएमसी सरकारले भ्रष्टाचार, हिंसा, हत्या, लुट, हिन्दू दमन आदिका सबै सीमाहरू नाघिसकेको बताउनुभयो। उहाँले आउने चुनावमा टीएमसीलाई हराएर भाजपालाई सत्तामा ल्याउने आह्वान पनि गर्नुभयो। मुस्कान राई, आकाशवाणी खरसाङ।
समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
अरे ये वाला सस्ता है, ले लेते हैं ना।
ना बॉस, सस्ता नहीं, सही चाहिए। क्वालिटी में नो कॉम्प्रोमाइज, सेफ्टी में नो सरप्राइज। डोंट जस्ट बाय, रेज योर स्टैंडर्ड, अपनाओ इंडियन स्टैंडर्ड।
जी हाँ, क्योंकि स्टैंडर्ड है तो भरोसा है, और इस भरोसे की पहचान है BIS क्वालिटी मार्क्स, ISI, CRS और हॉलमार्क। सो बी ए स्मार्ट कंज्यूमर एंड रेज योर स्टैंडर्ड विद इंडियन स्टैंडर्ड।
अब रहल समाचार। नेपाल निर्वाचन आयोगले प्रतिनिधि सभाको चुनाव गराउनका लागि सबै जिल्लाहरूमा मुख्य रिटर्निङ अधिकारीहरू अनि रिटर्निङ अधिकारीहरूको नियुक्ति गरेको छ। प्रतिनिधि सभाको चुनाव यसै वर्ष 5 मार्चमा हुने तय छ। चुनाव आयोगले 77 जिल्ला न्यायाधीशहरूलाई मुख्य रिटर्निङ अधिकारी नियुक्त गरेको छ। आयोगको बैठकमा न्यायिक सेवा आयोगको सिफारिश अनुसार 9 जनवरीदेखि जिल्ला न्यायाधीशहरूलाई मुख्य रिटर्निङ अधिकारी अनि न्यायिक सेवाको द्वितीय श्रेणीका अधिकारीहरूलाई रिटर्निङ अधिकारी नियुक्त गर्ने निर्णय लिएको छ। गरिएको छ। मुख्य रिटर्निङ अधिकारीहरू अनि रिटर्निङ अधिकारीहरूलाई आगामी 16 जनवरीदेखि आफ्नो निर्वाचन क्षेत्रहरूमा तैनाथ हुन भनिएको छ। चुनाव आयोगले 5 मार्चमा हुने चुनावहरूको लागि सबै जिल्लाहरूमा मुख्य रिटर्निङ अधिकारी अनि रिटर्निङ अधिकारीहरूको कार्यालय बनाउने निर्देश पनि दिएको छ। पश्चिम बंगाल सूचना आयोगले आफूहरूको दोस्रो अपीललाई पनि खारेज गरेको हुनाले अब उच्च न्यायालय जाने निर्णय लिएको इण्डियन गोर्खा जनशक्ति फ्रन्टका केन्द्रीय सदस्य फिन्जो वाङ्गेल गुरूङले जानकारी गराउनु भएको छ। उहाँले गत केही महिना अघि जीटीए चीफ अनित थापाको दोहोरो नागरिकताको विषयमाथि जाँच भएको र जाँच रिपोर्टमा के छ भन्ने विषयलाई लिएर 2023मा पश्चिम बंगाल सूचना आयोग समक्ष अर्जी चढ़ाएको अनि अर्जीलाई रद्द गरिदिए तापनि दोस्रो अर्जीमाथि कोलकाता स्थित पश्चिम बंगाल सूचना आयोग समक्ष सुनवाई भएको तर दोस्रो अर्जी पनि सुनवाईको क्रममा आयोगले व्यक्ति विशेष रहेको बताउँदै खारेज गरिदिएको बताउनुभयो। उहाँले अब आईजीजेएफ पश्चिम बंगाल सूचना आयोगको निर्णयको विरोधमा उच्च न्यायालय जाने अनि एक हप्ताभित्रमा याचिका दर्ता गर्ने बताउनु भएको छ। 3 महिनासम्म चलेको लामो राजनैतिक विवाद र अवरोधपछि अन्तत रिम्बिक स्थित फेदीखोला गाउँ जाने मुख्य सड़क 2 दिन अघि पुनः सञ्चालनमा आएको छ। सड़क खोलिएपछि स्थानीय वासिन्दाले राहतको सास लिएका छन्। गत 4 अक्टोबर 2025 दिन आएको भलबाड़ीको कारण फेदीखोलालाई फेन्जेटार अनि बाँसबडेसँग जोड्ने दुवैतिरको सड़क पूर्ण रूपमा ध्वस्त भएको थियो। सड़क अवरूद्ध हुँदा दैनिक आवत जावत, विद्यार्थीहरू, आपतकालीन सेवा तथा स्थानीय जनजीवन गम्भीर रूपमा प्रभावित बनेको थियो भने हाल सड़क पुनः सञ्चालनमा आएपछि क्षेत्रवासीमा हर्ष छाएको साथै सहज भएको क्षेत्रवासी खन्जु शेर्पाले बताउनु भएको छ। साथै सड़क पुनः सञ्चालनमा आउन क्षेत्रीय सभासद नोर्देन शेर्पाको पहल रहेको कारण उहाँप्रति क्षेत्रवासीले कृतज्ञता प्रकट गरेका छन्। पश्चिम बंगाल आशाकर्मी युनियनको आह्वानमा कालेबुङका सबै खण्डका आशाकर्मीहरूद्वारा आफ्नो विभिन्न माग लिएर जिल्लापाल समक्ष ज्ञापन बुझाएको छ। मेला ग्राउण्डबाट आरम्भ गरिएको र्याली जिल्लापाल कार्यालय पुगेर समापन गरिएको थियो। विशेष गरी आफ्नो माग लिएर 23 दिसम्बर 2025 आशाकर्मीहरूले कार्यविराम अथवा पेनडाउन गरी दबाव सृजना गरिए तापनि 14 दिन बितिसक्दा पनि सरकार पक्षबाट कुनै सकारात्मक प्रतिक्रिया नआएकोले आज व्यापक उपस्थितिका साथ र्याली निकालेर ज्ञापन बुझाइएको थियो। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा तराई समष्टि अन्तर्गत निरपानी शाखामा गोर्खा राष्ट्रिय नारी संगठन गठन गरिएको छ। स्थानीय आदर्श विद्यालय प्रांगणमा हिजो सीतादेवी शर्माको सभा अध्यक्षतामा सम्पन्न सभाबाट सर्वसम्मतिले नयाँ समिति चयन गरिएको हो। नवगठित कार्य समितिमा नर्मदा शर्मालाई सभापति, मेनुका शाहलाई उपसभापति, तारा दर्जीलाई सचिवको रूपमा चयन गरिएको छ। सभालाई सम्बोधन गर्नुहुँदै गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय कमिटिका सदस्य भुवानी प्रसाद दुलालले गोर्खा जातिको राजनैतिक उन्मुक्तिका लागि गोरामोमुले निरन्तर संघर्ष गर्दै आएको बताउनुभयो। उहाँले भारत सरकारले गोर्खा जातिको मुद्दालाई सकारात्मक रूपमा अघि बढ़ाउन इन्टरलोक्युटर नियुक्ति गरेको उल्लेख गर्नुहुँदै पार्टीले शाखा तहदेखि नारी संगठनको पुनरुत्थान अभियान तीव्र बनाएको बताउनुभयो। कालेबुङका प्रसिद्ध नाट्य टोली भानु पालाको नेपाली चलचित्र सुनमुना टोलीद्वारा एक पत्रकार सम्मेलनको आयोजना गर्दै कथानक चलचित्र सुनमुनाको विविध पक्ष सार्वजनिक गरिएको छ। निर्देशक विक्रम पराजुलीले यो चलचित्रको आगामी 11 जनवरीमा प्रिमियम सो कालेबुङको टाउन हलमा हुने बताउनु भएको छ। यो चलचित्रमा स्थानीय विभिन्न विषयवस्तु समेटिएको बताउँदै उहाँले यसमा प्रशस्त हाँस्य व्यङ्ग्य रहेको बताउनुभयो। सबै दर्शकहरूलाई यो चलचित्र हेरेर आफ्नो प्रतिक्रिया दिन पनि उहाँले आह्वान गर्नुभएको छ। मिरिकको सिंगुली चियाबारी दोस्रो गाउँका मृगौला रोगी राजीव तामाङलाई गोर्खा शहीद सेवा समिति पोखरेबुङ राङभाङ आञ्चलिक समितिद्वारा आर्थिक सहयोग प्रदान गरेको छ। गोर्खा शहीद सेवा समितिका सभापति सदीप राई, सचिव पवन खवास आदिको प्रतिनिधि टोलीले सिंगुली दोस्रो गाउँमा मृगौला रोगी राजीव तामाङलाई आर्थिक सहयोग प्रदान गरेको छ। सुकुना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्वावधानमा अनि युवा मामिला एवं खेलकुद विभाग जीटीएको सहयोगमा आजबाट 1900 संस्करणको सुकुना गोल्ड कप फुटबल टुर्नामेन्ट शुरू भएको छ। आज प्रथम दिनको उद्घाटन कार्यक्रममा जीटीए सभाका चेयरम्यान अञ्जुल चौहानको साथमा अन्य गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले विगत धेरै शताब्दीहरूमा सोमनाथ मन्दिरमा हमलाहरू भए तापनि मन्दिर भारतीय सभ्यताको आत्माको जीवन्त उदाहरणको रूपमा स्थिर भएर उभिएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी गान्धीले आज पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई जन्मदिनमा बधाई एवं शुभकामना दिँदै उहाँको सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्नुभएको छ। पश्चिम बंगालका भाजपा नेता शुभेन्दु अधिकारीले मुख्य चुनाव आयुक्त ज्ञानेश कुमारलाई पत्र लेखेर मुख्यमन्त्री ममता ब्यानर्जीको विशेष गहन पुनरीक्षणलाई रोक्ने अनुरोधसित सम्बन्धित झुटो दावीहरूलाई रद्द गरिदिनु भएको छ र सुकुना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्वावधानमा अनि युवा मामिला एवं खेलकुद विभाग जीटीएको सहयोगमा आजदेखि 19 संस्करणको सुकुना गोल्ड कप फुटबल टुर्नामेन्ट शुरू भएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।